आज व्यू 360 में पाकिस्तान की स्टॉक मार्केट बुलंद तरीन सतह पर, लेकिन मुल्क की मईशत बहरान में। आम पाकिस्तानियों को मुल्क की तरक्की क्यों दिखाई नहीं दे रही, जानने की कोशिश करेंगे आज के शो में। वॉइस ऑफ अमेरिका के वाशिंगटन स्टूडियोज में आप सबको खुशामदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान की स्टॉक मार्केट में गुज़िश्ता साल निगरा हुकूमत के दौर से तेजी का जो रुझान शुरू हुआ वो ईद से पहले तक जारी था। आए रोज मार्केट एक नया रिकॉर्ड बना रही है। सरकारी अहदेदार, नुमाइंदे और तजियाकार मार्केट में इस तेजी की कई वजूहात और जवाब पेश करते नजर आते हैं और इसे मईशत के तरक्की के रास्ते पर गामजन होने की निशानी के तौर पर भी पेश करते हैं। लेकिन स्टॉक मार्केट की यह कारकर्दगी हम एक ऐसे वक्त में देख रहे हैं जब पाकिस्तानी मईशत मुश्किलात और बहरान का शिकार है। मुल्क के सनती शोबे के मसाइल एक तरफ, आम पाकिस्तानी भी महंगाई की वजह से परेशान है और हालिया हफ्तों में गैस और बिजली की कीमतों में होने वाला इजाफा जल्दी पर तेल का काम कर रहा है। सवाल यह है कि अगर मुल्क की मईशत बहरान में है और हुकूमत को बजट बनाने से पहले चीन और IMF से मशवरे लेने पड़े तो फिर इसका असर पाकिस्तान की स्टॉक मार्केट पर नजर क्यों नहीं आ रहा। पाकिस्तान में हर दौर में मुतलका सरकारी अहदेदार आवाम को बताते आए हैं कि मुल्क की मुआशी तरक्की का अक्स आपको स्टॉक मार्केट में नजर आता है, क्या वाकयातन ऐसा ही है? आज के प्रोग्राम में हम यही जानने की कोशिश करेंगे और ये भी देखेंगे कि स्टॉक मार्केट की इस तेजी से क्या आम पाकिस्तानियों को भी कोई फायदा हो रहा है या होगा। लेकिन सबसे पहले चलते हैं कराची और वॉइस ऑफ अमेरिका के मोहम्मद साकिब से बात करते हैं इस बारे में। साकिब, मार्केट में वैसे तो ईद की छुट्टियां हैं लेकिन ईद से पहले गुज़िश्ता चंद महीनों में जिस तरह मार्केट में तेजी देखी गई है, आम लोग कितने खुश हैं इससे?
असद, आम लोगों की बात की जाए तो सबसे पहले तो ये जानना जरूरी है कि पाकिस्तान स्टॉक मार्केट में जो लिस्टेड जो कंपनीज हैं और उसमें जो शेयर होल्डर्स हैं उनकी तादाद चंद लाख से ज़्यादा नहीं। जब चंद लाख लोग जब किसी भी अगर किसी बजट के ना बढ़ने से या टैक्स के ना बढ़ने से मुस्तफ़ीद हो रहे हैं तो इसका ये मतलब नहीं कि आम शहरियों की ज़िंदगी पर कोई फर्क पड़ रहा है। जैसा कि आपने अपने इंट्रो में भी कहा, इससे आम शहरियों की ज़िंदगी में क्या फ़र्क पड़ रहा है, तो मेरा ख्याल है कि आम शहरियों के पाकिस्तान आ रही है या नीचे जा रही है, उनको जो दरअसल जो शहरियों को फर्क पड़ता है वो ये है कि महंगाई कहाँ पर पहुंची है, क्या नए टैक्स हाइक किए गए या नहीं किए गए, सैलरी क्लास के लिए क्या जो 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 टैक्स आयद किए गए उसके स्ट्रक्चर में किस किस्म की चेंजिंग की जा रही है, तो वो उनसे उनको फर्क पड़ता है। लेकिन जहाँ तक बात की जाए पाकिस्तान स्टॉक मार्केट की, तो इसमें कोई शक नहीं है कि पिछले कई सेशंस में मार्केट बहुत अच्छा परफॉर्म कर रही है, बल्कि पिछले कई महीनों से मार्केट बहुत अच्छा परफॉर्म कर रही है और इस वक्त 77,000 प्लस के ऊपर है। और अगर सिर्फ आखिर के 12 सेशंस देखे जाएँ तो अंदाजा शुमार बताते हैं कि कोई 3.14% मार्केट जो है वो अप गई है, तो इससे अंदाज़ा तो लगाया जा सकता है। अब इसकी क्या वजह है कि इस कदर तेज़ी क्या क्यों देखी जा रही है और ख़ासतौर पर बजट के बाद क्यों तेज़ी देखी जा रही है, तो कैपिटल गेन टैक्स की बहुत ज़्यादा उम्मीद की जा रही थी कि इसकी शरह को बढ़ाया जाएगा। इस वक्त वो मैक्सिमम 15% पर है लेकिन इस पर कोई इजाफा नहीं किया गया और इस तरह डिविडेंड्स पर भी टैक्स बढ़ाने की बात की जा रही थी लेकिन इन दोनों पर कोई टैक्स आयद नहीं किया गया, बढ़ाया नहीं किया, जिससे जो है मार्केट में जो इन्वेस्टर्स हैं उनका कॉन्फिडेंस काफ़ी ज़्यादा टूस्ट अप हमें नज़र आ रहा है और लोग काफ़ी ज़्यादा खुश हैं, वहाँ पर इन्वेस्ट करने वाले जो हैं वो अच्छे पैसे कमा रहे हैं। लेकिन अगर फिर वही बात की जाए, अगर वो कंपनीज तो मुनाफा कमा रही है लेकिन क्या वो कंपनीज इनके मुनाफे से क्या एक आम पाकिस्तानी की ज़िंदगी पर कोई फ़र्क पड़ रहा है या नहीं, मेरा ख्याल है कि ऐसा नहीं।
बहुत शुक्रिया साकिब। स्टॉक मार्केट की तेज़ी तो हमें ज़रूर नज़र आती है लेकिन आपने जिस तरह से कहा कि शायद आम आदमी तक उसका फ़ायदा पहुँचता नज़र नहीं आता, बहुत शुक्रिया आपका। ईद की छुट्टियों से पहले हमें पाकिस्तान स्टॉक मार्केट में जो तेजी नजर आई उसमें मार्केट को जांचने का पैमाना यानी कराची स्टॉक एक्सचेंज 100 इंडेक्स पाकिस्तान स्टॉक मार्केट के आदादोशुमार के मुताबिक साल 2023 से तकरीबन 35,000 पॉइंट्स बढ़ा है, यानी तकरीबन 80% से ज्यादा का इजाफा। अगर हम इस साल के आगाज से ही देखें जिसमें मुल्क में इंतखाबात हुए, हुकूमत तब्दील हुई, सियासी अदम इस्तेहकाम रहा और मईशत इतनी मुश्किलात में रही कि हुकूमत को बजट बनाने के लिए चीन और IMF से मदद की दरख्वास्त करना पड़ी, लेकिन KSE 100 इंडेक्स जो साल के आगाज में तकरीबन 65,000 के आसपास था, इन सब मुश्किलात के बावजूद गुज़िश्ता हफ्ते 76,700 पर बंद हुआ। मुल्क में आम इंतखाबात के दिनों में इंडेक्स कुछ हज़ार पॉइंट्स नीचे गया लेकिन हुकूमत बनने के बाद से शुरू होने वाला तेजी का रुझान अभी तक जारी है। बजट के दिनों में भी मार्केट ने कुछ पॉइंट्स गवाए लेकिन ईद की छुट्टियों से पहले KSE 100 इंडेक्स 76,500 से ज्यादा पर बंद हुआ।
क्या आपके मोबाइल और लैपटॉप पर वॉइस ऑफ अमेरिका की वेबसाइट नहीं खुलती? तो आप हमारा कॉन्टेंट देखने और पढ़ने के लिए हमारे फेसबुक पेज पर आए। या हमारी स्मार्टफोन ऐप डाउनलोड करें जो एप्पल और एंड्रॉइड दोनों डिवाइसेस के लिए दस्तयाब है।
पाकिस्तान स्टॉक मार्केट की बेहतरीन कारकर्दगी और इसमें मुसलसल तेजी पर बात करने के लिए हमें स्टूडियोज में ज्वाइन किया है मोहम्मद आजम खान ने, जो कि स्टॉक मार्केट के तजियाकार हैं, मुआशी तजियाकार हैं। उनसे इस बारे में मजीद बात करते हैं। आजम, बहुत शुक्रिया हमें ज्वाइन करने का आपका। सबसे पहले तो ये बताइए कि जो हमें नजर आती है मार्केट में इतनी सारी तेजी और कंटिन्यूसली जो एक एक रुझान रहा पिछले चंद महीनों से हम देख रहे हैं मार्केट में, क्या हम ये कह सकते हैं, आम आदमी को हम ये बता सकते हैं कि अब मुल्क जो है वो मुआशी तरक्की की राह पे गामसन है?
थैंक यू वेरी मच असद, और आपका और वॉइस ऑफ अमेरिका का बहुत शुक्रिया इनवाइट करने के लिए। डेफिनेटली बता सकते हैं आप, अगर आप इंडेक्स की बात करेंगे तो आप बता सकते हैं कि जी हमने एक साल के अंदर मई 2023 से लेके और अभी जून 2024 तक हमने 42,000 से लेके 77,000 का लेवल अचीव किया, विच इज़ ऑलमोस्ट 80% हमने मार्केट के अंदर गेन हासिल किया इन टर्म्स ऑफ इंडेक्स ओनली। लेकिन जहां आपने अभी पहला सवाल किया था, बड़ा ज़बरदस्त सवाल है आपका और बड़ी इसमें लॉजिकल बात है ये, और इस पर कोई बात करता नहीं है कि क्या आम पाकिस्तानी को, क्या 25 करोड़ आबादी को इससे फ़ायदा है, नहीं है। इसके लिए हमें उसके बैकग्राउंड के अंदर जाना पड़ेगा। 1947 से लेकर और आज तक हमारी मार्केट के अंदर जो नंबर्स ऑफ इन्वेस्टर्स हैं वो हमें देखने पड़ेंगे, कैपिटलाइजेशन क्या हमारी है वो हमें देखनी पड़ेगी, आम आदमी को उसका फ़ायदा है कि नहीं देखना पड़ेगा हमें, पाकिस्तान को उसका फ़ायदा है कि वो देखना पड़ेगा हमें। मेरी एक राय के अंदर, एक नाकिस राय के अंदर, जो तकरीबन मैंने 18-20 साल काम करके देखा, मैं समझता हूँ कि हमने एज़ फार एज़ पीपल ऑफ पाकिस्तान या एज़ फार एज़ फॉर गवर्नमेंट ऑफ पाकिस्तान, हमने कोई एज सच कोई गेन हासिल नहीं किया इस मार्केट से। ऑलरेडी अगर देखा जाए, अगर इंडिया की आप बात करें या बांग्लादेश की आप बात करें, तो वो हमसे बहुत ज़्यादा इस मामले के अंदर बहुत दूर जा चुके हैं। वैसे तो और भी बहुत सी चीज़ों में जा चुके हैं, लेकिन इसमें भी जा चुके हैं। फॉर एग्जाम्पल हम सिर्फ पाकिस्तान की बात कर लेते हैं, अभी बाकी की चीज़ों को बाकी कंपेयर बाद में कर लेंगे हम। पाकिस्तान में अगर आप देखें तो टोटल इस वक्त देखा जाए तो इस 78 के अरसे के अंदर हमारे पास सिर्फ इस वक्त 272,000 इन्वेस्टर्स हैं, उसमें से
272,000 एक्टिव इन्वेस्टर्स हैं जो रूटीन में ट्रेड करते हैं,
दे आर टोटल इन्वेस्टर्स, दीज आर द टोटल नंबर्स
एससीपी के
अलावा, सीडीसी के अलावा, क्योंकि जाहिर बात है कि आपके पास जब ये नंबर्स होंगे तो उसका मतलब ये नहीं है कि वो इन्वेस्टर्स लॉन्ग टर्म इन्वेस्टर्स भी हो सकते हैं आपके। मेरी नाकिस राय के अंदर 18-20 साल के एक्सपीरियंस के बाद मतलब 40-50,000 ऐसा इन्वेस्टर है जो डेली काम करता है, उसमें से भी अगर देखा जाए तो वो प्रॉप बुक्स हैं, वो अपने फैमिली अकाउंट्स हैं, ब्रोकर्स के, बाकी वो क्लोज फ्रेंड्स हैं, वो सारे के सारे। तो हमने एज फार एज इसमें कोई गेन हासिल नहीं किया।
तो अगर हम ये कहें कि 40-50,000 लोग जो ट्रेड कर रहे हैं उनको फायदा हो रहा है इंडेक्स के बढ़ने का, उनको डायरेक्टली बेनिफिट मिल रहा है उसका?
देखिए डेफिनेटली अगर वो ट्रेड कर रहे हैं तो उसका फायदा हो रहा है, लेकिन पाकिस्तान इसलिए तो नहीं बनाया गया था कि 40-50,000 लोगों के लिए बनाया गया था। अगर आपकी अगर दुनिया में 206 ममालिक हैं और 8 अरब की आबादी है और 2.4% के हिसाब से आबादी हर साल बढ़ रही है, तो पाकिस्तान में भी बढ़ रही है वो। तो पाकिस्तान में जब आबादी बढ़ रही है तो इन्वेस्टर्स भी बढ़ने चाहिए, क्योंकि पाकिस्तान कमा तो रहा है, पाकिस्तान का जो बिजनेस
मैन है। अच्छा पॉइंट रेज किया, कितने इन्वेस्टर्स अब तक पाकिस्तान की स्टॉक मार्केट में पिछले 78 सालों में ऐड हुए हैं जब से मार्केट शुरू हुई है?
मैं समझता हूं हम बेसिकली अगर अपने आप को देखें तो मैं समझता हूं कि 1% के हिसाब से हम ऐड हो रहे हैं। लेकिन अगर आप इंडिया का देखें तो इंडिया में आप देखिए इस वक्त 2015 से लेकर और 2024 तक 389% इंक्रीज आया है इन्वेस्टर बेस के अंदर। इंडिया राइट नाउ हैविंग 87 मिलियन इन्वेस्टर्स इन द इंडियन मार्केट, और इस साल के अंदर सिर्फ और सिर्फ 2024 के अंदर जो इंडियन मार्केट ने परफॉर्म किया है उसके अंदर 5.4 मिलियन इन्वेस्टर का इजाफा हुआ है। इसी तरह आप बांग्लादेश में जाएं तो 1971 की आजादी के बाद हमसे बहुत आगे आए हैं वो। हम 1947 में आजाद हुए, 1971 में आजाद हुए, इस वक्त 2.6 मिलियन यानी कि 26 लाख इन्वेस्टर बांग्लादेश के पास काम कर रहे हैं और इन्वेस्टमेंट कर रहे हैं। पाकिस्तान के बाद इस वक्त वही इन्वेस्टर्स हैं जो 2008 के अंदर भी थे और जो
इन्वेस्टर बेस आप चाह रहे हैं, कह रहे हैं कि नहीं बड़ी। तो मुल्क की मईशत जो सबसे बड़ा सवाल है इस वक्त, कि मुल्क की मईशत तो बहरान में है, तो फिर पाकिस्तान की स्टॉक एक्सचेंज कैसे ऊपर जा रही है? ये एक क्योंकि ऐसा सवाल है जो हर एक के जहन में है, और खासतौर पर जब उस जमाने में हम देखते हैं सरमायाकारी कौन कर रहा है फिर इस वक्त।
देखिए मैं समझता हूँ कि एक फ्रेज होगा जो आपने और हमने पढ़ा होगा बचपन से पढ़ते आ रहे हैं हम, कि जो स्टॉक मार्केट है वो बैरोमीटर है आपकी इकॉनमी का। वो हमारे पॉलिटिशियंस ने और हमारी आने वाली हुकूमत ने और जाने वाली हुकूमतों ने शायद वो समझ लिया है और उसको पढ़ लिया है, लेकिन उसका इंप्लीमेंट किया है इन्वेस्टर्स पे, पाकिस्तानियों पे और पाकिस्तान के अपने फायदे पे वो शायद नहीं समझ रहे हैं वो। अब ये होता है कि जब मार्केट 77,000 आई, आप किसी से सवाल करें कि जी क्या परफॉर्म कर रहे हैं, आपकी परफॉर्मेंस नहीं है तो वो कहते हैं लुक एट द इंडेक्स. आप उससे बात करेंगे जी आपकी जीडीपी ग्रोथ क्या है, आपके रिजर्व क्या है और हम कहां जा रहे हैं अपने फ्यूचर को लेकर, वो कहते हैं लुक एट द इंडेक्स.
लेकिन इंडेक्स जेन्युइनली ग्रो कर रहा है, बिकॉज अगर इंडेक्स इतना बढ़ गया है तो यह उन कंपनीज का प्रॉफिट भी उसी तरह से नजर आता है, उनकी मार्केट कैपिटलाइजेशन भी बड़ी है, सेक्टर्स की भी बड़ी है.
जी हाँ, देखिए मार्केट के अंदर 37 सेक्टर्स हैं इस वक्त, उसके अंदर जो आपके 5 मेन है उसके अंदर आपके बैंकिंग सेक्टर है, आपका ऑयल एंड गैस सेक्टर है, आपका फर्टिलाइजर है, सीमेंट है, फूड है और पर्सनल केयर प्रोडक्ट्स हैं आपकी. अब आप अगर बैंकिंग सेक्टर का देखें, आप अगर कैपिटलाइजेशन लें तो 2000 अरब रुपए की उसकी है आपकी. ऑयल एंड गैस सेक्टर को ऑयल मार्केटिंग कंपनी के हिसाब से लें आप तो 1600 अरब की उसकी है आपकी, फर्टिलाइजर की और सीमेंट की 800 अरब की दोनों की, और इसी तरह से फूड प्रोडक्ट्स की 1000 अरब रुपए की है. इसमें ग्रोथ आ रही है, डेफिनेटली ग्रोथ आ रही है, क्योंकि जो शेयर आपका 50 रुपए का था वो अभी 100 रुपए का है, जो 100 रुपए का था वो 200 रुपए का है. डेफिनेटली चीजों में इंक्रीज आया है. लेकिन एक स्पेसिफिक सेक्टर है, स्पेसिफिक 5 सेक्टर्स हैं आपके, उसके अंदर 20 कंपनीज हैं टोटल. उन 20 कंपनीज के अंदर जो स्पॉन्सर्स हैं उनके, उनको बेनिफिट हो रहा है, उसके शेयर्स के अंदर इंक्रीज आ रहा है. हमारा अभी सवाल इस वक्त ये है असद साहब कि अगर आपकी 28 बिलियन डॉलर की मार्केट है, जो कि नवाज शरीफ की नाइली से पहले 100 बिलियन डॉलर की मार्केट थी आपकी, और जिसमें 50% स्टेक जो है वो गवर्नमेंट ऑफ पाकिस्तान का था, विच इज 50 बिलियन डॉलर, वो डिक्रीज होकर 29 अगस्त 2016 को जहां नाइल किया गया उनको एक अकामे के ऊपर और चलती हुई मीशत को रोका गया और उसको सबोटाज किया गया, वो इकॉनमी घूम के स्टॉक मार्केट खाली घूम के 100 बिलियन डॉलर से आ गई 25 बिलियन डॉलर के ऊपर. 75 बिलियन डॉलर का पाकिस्तान को नुकसान हुआ एक फैसले की वजह से. इट इज नॉट अबाउट
एक फैसले की वजह से कह रहे हैं कि स्टॉक मार्केट को 75 अरब डॉलर,
उसमें से गवर्नमेंट ऑफ पाकिस्तान को, अगर सिर्फ पाकिस्तान की बात करें आप, ये तो हो गया स्टॉक मार्केट को. स्टॉक मार्केट में अगर 50% गवर्नमेंट ऑफ पाकिस्तान का स्टेक है तो 35 बिलियन डॉलर का नुकसान सिर्फ और सिर्फ पाकिस्तान को हुआ उस फैसले की वजह से.
लेकिन एक चीज आजम साहब, अगर हम इस कॉन्टेक्स्ट में देखते हैं कि मुख्तलिफ सेक्टर्स को अगर हम देखते हैं, जो इकोनॉमिक सर्वे अभी आया उस इकोनॉमिक सर्वे में इंडस्ट्रीज की ग्रोथ जो है हमें 1% तक नजर आती है, लार्ज स्केल मैन्युफैक्चरिंग जो है उसमें और बुरी हालत है, एग्रीकल्चर वाहिद एक सेक्टर है जिसने ग्रो किया. तो एग्रीकल्चर से लिंक तो सिर्फ फर्टिलाइजर सेक्टर है, तो टेक्निकली तो सिर्फ फर्टिलाइजर सेक्टर को ग्रो करना चाहिए, बाकी क्यों ग्रो कर रहे हैं?
देखिए ग्रो इसलिए कर रहे हैं कि जब जारी बात है, जब इंडेक्स परफॉर्म करता है तो कोई आउट परफॉर्म होता है, कोई अंडर परफॉर्म होता है ना. नो डाउट फर्टिलाइजर ने परफॉर्म किया आपका. बैंकिंग सेक्टर इस वक्त सबसे मेजर चंक जो बैंक का है ना, बैंक्स का है, 2000 अरब रुपए का अगर उनकी कैपिटलाइजेशन है इस वक्त उस सेक्टर की, तो आपने देखा कि एक बैंक हमारे मुल्क का, मैं नाम लेना नहीं चाहता, उसका 58 बिलियन का उसका एक साल का प्रॉफिट है, जो कि 2023 का है जब दिसंबर क्लोज हुआ उसका, एक बैंक का प्रॉफिट 58 बिलियन रुपीस का है. तो बैंकिंग सेक्टर इसलिए परफॉर्म कर रहा है कि आपको पता है कि जब 22-22.5% का आपका इंटरेस्ट रेट होगा और वो आपको 20% दे रहा है और आगे वो काइबर प्लस 2 या काइबर प्लस 3 के ऊपर 27-28% आगे दे रहा है, तो सबसे ज्यादा जो इस वक्त कमाया है पाकिस्तान ने के अंदर वो 3 सालों के अंदर वो बैंकिंग सेक्टर ने कमाया है.
मैं यहां रोकूंगा आपको, आरिफ हबीब हमारे साथ हैं, उनसे भी बात करते हैं इस हवाले से कि मार्केट में एक पिलर है मार्केट के और मार्केट को जितना वो समझते हैं शायद उस हवाले से हम उनसे कुछ जान सकें. आरिफ साहब बहुत शुक्रिया आपका ज्वाइन करने का. पाकिस्तान में मौशी बहरान के बावजूद स्टॉक एक्सचेंज में इतनी तेजी समझने की कोशिश कर रहे हैं हम, आप समझा सकेंगे?
आई थिंक ये जो मार्केट जो है, जब डिफिकल्ट हालात थे पाकिस्तान के लिए, अगर मैं ये कहूँ कि पाकिस्तान जो है उसने कोविड में अच्छा परफॉर्म किया था, और उसके बाद जब ये रशिया यूक्रेन वॉर हुई और सुपर साइकिल, कमोडिटी सुपर साइकिल देखा गया, और फिर उसी पीरियड में पाकिस्तान में रेजिम चेंज देखा गया, और उस वक्त जो है वो स्टॉक मार्केट जो है वो बुरी तरह अंडर प्रेशर रही थी. और सिंस देन चूंकि वो कमोडिटी सुपर साइकिल था, उससे बहुत सारे सेक्टर्स में इन्वेंट्री गेन्स हुए, जो प्राइसेस बढ़ी तो उनको इन्वेंट्री गेन्स हुए, और उन लिस्टेड कंपनीज की प्रॉफिटेबिलिटी में बहुत ही इम्प्रेसिव ग्रोथ आई. और उस ग्रोथ की बेसिस पे जब मार्केट में ज़रा सा इकोनॉमी में जो है वो स्टेबिलिटी आई, कि रुपए में जो है वो इस्तेहकाम आया, रुपए की वैल्यू में आपने देखा होगा कि पिछले एक साल में पाकिस्तानी रुपया जो है डॉलर के वीज़ा भी कोई 3% के करीब अप्रिशिएट हुआ है. उससे पहले बड़ा शार्पली जो है वो रुपए की वैल्यू डॉलर के अगेंस्ट जो है वो डाउन गई थी. फिर जैसे अभी डिस्कस हो रहा था कि हाई इंटरेस्ट रेट की वजह से बैंकिंग सेक्टर्स की प्रॉफिटेबिलिटी में बहुत जो है वो इम्प्रेसिव ग्रोथ ही हमने देखा, फर्टिलाइजर में देखा, फिर जितने भी डॉलर बेस्ड रेवेन्यूज हैं, फॉर एग्जाम्पल ENP सेक्टर जो है, एक्सप्लोरेशन एंड ऑयल प्रोडक्शन जो है, उसमें अभी प्रॉफिटेबिलिटी ग्रोथ जो है वो बहुत अच्छी रही. तो जो मेजर इंडेक्स में जो हैवी वेटेड सेक्टर्स हैं उसमें जो है वो प्रॉफिटेबिलिटी ग्रोथ भी देखी गई और उनकी बहुत अरसे से मार्केट जो है कि वैल्यूज बहुत डाउन थी, जैसे अभी डिस्कस हो रहा था कि वो 100 बिलियन डॉलर से मार्केट कैपिटलाइजेशन जो है वो 22 बिलियन डॉलर के करीब पहुंच गया था। तो वो एक तो लो बेस होने की वजह से और दूसरा जो है इन सेक्टर्स की प्रॉफिटेबिलिटी में ग्रोथ होना और फिर इकोनॉमी में स्टेबलाइजेशन आना।
लेकिन अर्ष साहब एक चीज, जिस तरह इकोनॉमी की स्टेबलाइजेशन आप बिल्कुल बता कह रहे हैं कि थोड़ी सी जिस तरह से हम देखते हैं कि इंटरनेशनल रेटिंग एजेंसीज भी कह रही हैं कि कुछ स्टेबलाइज हुई है मार्केट खास तौर पे पाकिस्तान की इकोनॉमी, लेकिन ये स्टेबलाइजेशन क्या इतनी ज्यादा है कि इतनी स्ट्रगलिंग जो इकॉनमी है पाकिस्तान की उसकी रिफ्लेक्शन जब हम स्टॉक मार्केट में देखते हैं तो वहां तो बहुत रोजी पिक्चर नजर आती है। और आपने जिस तरह से कहा कि इतनी कंपनीज अगर प्रॉफिट कमा रही हैं तो आम आदमी हमें क्यों उससे बेनिफिट लेता नजर नहीं आता जो महंगाई से लेके बाकी सारे मसाइल में घिरा हुआ है?
नहीं, आई थिंक जो भी जिसने भी इन्वेस्ट किया हुआ है वो तो उससे बेनिफिट कर रहा है। अब ये होगा कि छोटा इन्वेस्टर है उसका क्वांटम छोटा होगा, परसेंटेज में तो वो भी उतना ही बेनिफिट कर रहा है जिस तरह के अगर कोई बड़ा इन्वेस्टर जो है वो कर रहा है। तो देखना ये होगा कि इसके अंदर डायरेक्टली स्टॉक मार्केट में जो है वो कितने लोग जो है वो एक्टिव हैं, कुछ लोग बहुत सारे लोग हैं।
बेसिकली जो मार्केट में इन्वेस्टेड हैं या मार्केट से जो लिंक्ड हैं उनके लिए ये बेनिफिट है। तो ये क्या एक एलीट क्लब है? बिकॉज जब हम नंबर ऑफ इन्वेस्टर्स देखते हैं 25 करोड़ की आबादी में, अभी आजम भी यही कह रहे थे कि 25 करोड़ की आबादी में इन्वेस्टर्स तो शायद 2.5 लाख हैं रजिस्टर्ड।
जी, आई थिंक ये नंबर ऑफ इन्वेस्टर्स यस कह सकते हैं कि कम है, लेकिन डेफिनेटली जो लोग इसमें इन्वेस्टेड होंगे वही बेनिफिट करेंगे ना, और वो लोग जो है वो बेनिफिट कर रहे हैं इसमें। चूंकि पिछले कुछ साल मार्केट का परफॉर्मेंस अच्छा नहीं रहा था तो ये स्टॉक मार्केट कोई ऐसा प्रीफर्ड एसेट क्लास नहीं रहा था। पिछले दिनों लोगों की ज़्यादा इन्वेस्टमेंट का रुझान ज़्यादातर डॉलर में इन्वेस्टमेंट थी या गोल्ड में इन्वेस्टमेंट रुझान जो है वो ज़्यादा रहा या फिक्स इनकम सिक्योरिटीज में रुझान जो है वो ज्यादा रहा है। तो अब भी इतनी मार्केट जो है वो बढ़ने के बावजूद भी वैल्यूएशन जो है वो बहुत कम है पाकिस्तान स्टॉक एक्सचेंज में।
तो इस वक्त इन्वेस्ट कौन कर रहा है मार्केट में? इस वक्त इन्वेस्ट कौन कर रहा है मार्केट में? क्या सिर्फ अशराफिया की मार्केट रह गई है? क्योंकि ये भी एक कमेंट हमें सुनने को मिलता है।
नहीं, इसमें आई थिंक हर कैटेगरी ऑफ इन्वेस्टर जो है वो इन्वेस्ट कर रहा है। जब प्रीवियसली मार्केट डाउन थी तो फॉरेन इन्वेस्टर्स जो है वो एग्जिट कर रहे थे। असल साहब आपको देखना होगा कि एक वक्त में जो है वो ये हमारे पाकिस्तान स्टॉक एक्सचेंज में जो फॉरेन पोर्टफोलियो इन्वेस्टर्स था उनकी आउटस्टैंडिंग इन्वेस्टमेंट को 9 बिलियन डॉलर्स के करीब थी, वो पिछले दिनों कम होके 1 बिलियन डॉलर से भी कम आ गई थी। तो अब आपने देखा होगा कि फर्स्ट टाइम पहली दफा आपने फॉरेन पोर्टफोलियो इन्वेस्टर्स की तरफ से भी पॉजिटिव इन्वेस्टमेंट जो है वो देखा। फिर इसका मतलब ये हुआ कि जो कंटिन्यूस उनकी तरफ से डिसइन्वेस्टमेंट चल रही थी वो रुक गई और रिवर्स हो गई। तो और दूसरा ये जो आप ये देखिए कि जो इकोनॉमी है, इकोनॉमी में जिस तरह मैंने ये बताया कि रशिया यूक्रेन वॉर के बाद एक हेडविंड चल रही थी हमारी इकोनॉमी के लिए, पाकिस्तानी इकोनॉमी के लिए, अब मैं समझता हूँ कि वो हेडविंड रुक गई है और अब टेलविंड जो है वो नजर आ रही है। और वो टेलविंड को देखते हुए जो है वो इन्वेस्टर्स आगे पोटेंशियल जो है वो मार्केट का देखते हैं वैल्यूएशन में और फर्दर जो है वो ग्रोथ देखते हैं, जिसकी वजह से
उसके अकॉर्डिंगली आप समझते हैं कि इन्वेस्ट कर रहे हैं। सब एक चीज लास्ट में जानना चाहूंगा, मुल्की मईशत के जो हालात अगर हम थोड़ा सा भी कंपैरिजन करें 2018 में थे, आज भी तकरीबन मईशत ब्रॉडर सेंस में तो वही है, जो जीडीपी का साइज था कुछ बहुत ज्यादा उससे बड़ा नहीं है, उसी तरह के मसाइल हैं मईशत के आज भी। तो KSE 100 इंडेक्स तकरीबन डबल कैसे हो गया?
देखिए, KSE 100 इंडेक्स में जो दो मेजर बड़े होते हैं, एक तो अगर ये सब करें कि अगर मार्केट जो है प्राइसेस कुछ भी मूव ना करें और हर साल का डिविडेंड उसमें जो वैल्यूएशन में ऐड होता रहता है, तो जो कंपनीज जो है डिविडेंड देती है वो डिविडेंड भी उसकी वैल्यूएशन को ऐड कर रहा होता है। तो एक तो वजह ये है कि इतने साल के डिविडेंड्स आए उन्होंने इसको जो है वो ऐड किया है। फिर ये है कि प्राइस में भी रिकवरी हुई है, तो वो रिकवरी होने की वजह से ये दोनों फैक्टर हैं कि जिसकी वजह से ये आप इंडेक्स की वैल्यूएशन को जो है वो इस लेवल पे देख रहे हैं। लेकिन अगर एक मेजर होता है मार्केट में मार्केट को जो है वो करने का, और वो होता है कि प्राइस अर्निंग मल्टीपल है, प्राइस टू बुक वैल्यू है, डिविडेंड यील्ड है, ये जो है अगर आप देखें तो अभी भी वो बहुत ज़्यादा अट्रैक्टिव है। फॉर एग्जांपल अगर हम रीजनल कंट्रीज को जो है कंपेयर करें तो इस वक्त जो है वो एवरेज जो है वो प्राइस अर्निंग मल्टीपल 13-14 का है, वहाँ प्राइस टू बुक वैल्यू जो है 1.8 का है और डिविडेंड यील्ड 2-3% है।
जब लेमैन के लिए कहें तो आप समझते हैं
पाकिस्तान का प्राइस अर्निंग मल्टीपल जो है वो अभी भी 4.2-4.3 है और प्राइस टू बुक वैल्यू सिर्फ 0.8 है और डिविडेंड यील्ड जो है वो कोई 10% है। तो इस तरह अगर हम कंपेयर करते हैं तो अभी भी पाकिस्तानी जो स्टॉक्स हैं उनकी वैल्यूएशंस आर वेरी वेरी अट्रैक्टिव।
बहुत बहुत शुक्रिया आरिफ अबीब साहब, आप हमारे साथ थे। पाकिस्तान की मार्केट के साइज के हवाले से आज़म क्या कहेंगे? पाकिस्तान की मार्केट का जो साइज है इतना कम है, अगर हम ओवरऑल कैपिटलाइजेशन की भी बात करते हैं, इसे मैनिपुलेट करना कितना आसान है?
बहुत आसान है बेसिकली, क्योंकि मैंने आपको बताया ना कि अगर 27 सेक्टर्स हैं उसमें से 5 परफॉर्म कर रहे हैं और उसमें से 20 कंपनियां परफॉर्म कर रही हैं, उन्हीं के जो बोर्ड्स हैं या उन्हीं के जो इन्वेस्टमेंट स्ट्रेटजीज हैं उसी के ऊपर सब कुछ दारोमदार उसी का है, प्लस इन्वेस्टर बेस आपके पास आपको जो बताया वही है, तकरीबन 2.5-3 लाख के करीब है आपकी। तो कैपिटलाइजेशन के हवाले से आप बात करें तो कैपिटलाइजेशन तो बिल्कुल भी ना होने के बराबर है। अगर आप दुनिया में अगर 106 टोटल स्टॉक मार्केट है उसके अंदर से पाकिस्तान की स्टॉक मार्केट का 60वां नंबर आता है और उसके अंदर का पाकिस्तान अमेरिका की स्टॉक मार्केट को देखिए 51 ट्रिलियन डॉलर की मार्केट है वो, उसमें आप न्यूयॉर्क भी ले लें, नैसडेक भी ले लें मिला के आप, उसके बाद आपके पास चाइना के 11 ट्रिलियन डॉलर की, आपके पास जापान है 6 ट्रिलियन डॉलर की, आपके पास फ्रांस है 4 ट्रिलियन डॉलर की, इंडिया इवन के 5 ट्रिलियन डॉलर के ऊपर आपका हो गया, जो पाकिस्तान की टोटल GDP है उससे ऊपर वो जा रहा है हमसे। तो हम तो सिर्फ 60 नंबर के ऊपर इस वक्त अपने आपको मेंटेन करके 28 बिलियन के ऊपर हैं। सेकेंडली जो अभी आपने बात की वो जबरदस्त बात का मैं आपको एक जवाब दूं कि अगर वाकई में सब कुछ सही हो रहा है और इससे लोगों को फायदा हो रहा है और जेन्युइन इन्वेस्टमेंट हो रही है और हम चीजों को ठीक डायरेक्शन में लेके जा रहे हैं, या हम सिर्फ और सिर्फ अपने आप को खुश करने के लिए, सेटिस्फाई करने के लिए और पब्लिक को चुप कराने के लिए समझते हैं कि ये इंडेक्स दिखाएंगे 77,000 तो एवरीथिंग इज गोइंग वेल, तो पाकिस्तान स्टॉक एक्सचेंज का जो अपना लिस्टेड शेयर है उसका रेट इस वक्त 80 रुपये का होना चाहिए था ना, जो शेयर 12 रुपये पे या 14 रुपये पे आप ट्रेड करा रहे हैं और चाइनीज को आपने 28.75 पे दिया, 60% लेस वैल्यू के ऊपर इस वक्त वो ट्रेड कर रहा है और स्टॉक मार्केट 42,000 से 77,000 हो गई। तो इफ एवरीथिंग इज पॉजिटिव एंड एवरीथिंग इज
की कमी, एक क्विक क्वेश्चन जो मैंने आरिफ साहब से भी लास्ट में पूछा था वही जानना चाहूंगा कि 2018 में मार्केट के जो हालात थे, जो मईशत के हालात थे, आज भी तकरीबन वही हैं, बहुत बेहतरी नहीं आई और स्टेबलाइजेशन की बात कर रहे हैं, शायद 18 में बेहतर थी, अब सिर्फ स्टेबलाइज हो रही है। उस वक्त इंडेक्स जो था उसके मुकाबले में तकरीबन डबल हो गया, ये कैसे हुआ?
बेसिकली ये हुआ ऐसे है कि मैंने आपको बताया ना कि एक तो ये दिमागी तौर पे ये समझ लिया गया कि अगर ये करने से चीजें बहुत बेहतर हो जाती हैं, क्योंकि वो इमरान खान की हुकूमत के अंदर 18 से लेकर आपने देखा था 22 तक के 42,000 से लेकर 2 दफा 28,000 हुई थी मार्केट, फिर इमरान खान के जाते जाते वही 42,500 के ऊपर बंद हो गई थी। तो वो दिखाने की ये कोशिश है बेसिकली कि उस 4 सालों के अंदर परफॉर्मेंस नहीं है इकॉनमी की और इकॉनमी में कोई ग्रोथ नहीं हुई है, और उसके बाद ये दिखाने की पोजीशन है कि जी मार्केट में बड़ी हमारी जो हमारे केयर टेकर सेटअप था 1.5 साल के अंदर। तो मैं ये समझता हूं अगर एज बिंग पाकिस्तानी देखा जाए तो हमें एज अ मेच्योर इकोनॉमिस्ट, मेच्योर फाइनेंशियल बंदे के तौर पे हमें ये देखना चाहिए कि हम सही कर रहे हैं कि नहीं कर रहे हैं। हम अपने आप को सिर्फ एक ट्रैप में फंसा रहे हैं कि जी 77,000 इंडेक्स हो गया, 80,000 हो गया, हो सकता है कल को 1 लाख इंडेक्स हो जाए, लेकिन मार्केट की वैल्यू 28 बिलियन से 30 बिलियन की हो जाएगी, तो आपको आवाम को पाकिस्तान को फायदा क्या हुआ? दूसरी बात है कि अगर दूसरी जगह पर आप देखें तो ये तमाम चीजें इस 2-3 सालों के अंदर बहुत डेवलप हो रही है ना, आपकी मार्केट में आप कहते हैं कि जी सिर्फ 460 कंपनीज लिस्टेड है आपकी, आपके पास कैपिटलाइजेशन हुई 28 बिलियन डॉलर की, इन्वेस्टर हुई आपके पास 3 लाख इन्वेस्टर है आपका, इंडेक्स सिर्फ आपका मूव कर रहा है और वही 5 सेक्टर और 20 कंपनियां मूव कर रही हैं।
सो बेसिकली बड़े लिमिटेड जो मूवमेंट है और वही शायद हमें रिफ्लेक्ट करती हुई नजर आती है। बहुत शुक्रिया मोहम्मद आजम खान, आप हमारे साथ स्टूडियोज में, बहुत शुक्रिया आपका। नाज़रीन इसी पे खत्म करते हैं आज का व्यू 360। कोशिश हमने आज के प्रोग्राम में ये की कि इस सवाल का जवाब जान सकेंगे पाकिस्तान की स्टॉक मार्केट में जो इतनी तेजी है, क्या उसका आम आदमी को या पाकिस्तान को कोई फायदा हो रहा है? होपफुली इसका आपको भी जवाब इसमें मिला होगा। अब तक के लिए इतना ही, असदुल्लाह खालिद को इजाजत दीजिए, खुदा हाफिज।
بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو. د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند لپاره زمون ارزوګانې آزادې میډیا ته اړتیا لري. په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي، مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو. په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لاري خلاصونه شی. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پاڼه وګورئ. د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ کړئ. په دویم پړاو د آی اګری تھنې کی ښاګي او بیا د فلګ لاندې د کنیکټ تھنې کی ښاګي او په دریم پړاو بیا د اوکی تھنې یا پټ کی ښاګي له کنیکټ دوه وروسته تاسو د دې وی پانا فانسي او د خپلې پخې فارونه وګورئ او له هغه ځای تاسو کولی شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ.
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې موږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو موږ د رښتیا ولټون کوو. موږ ته چې کله نیمګړی قصه ویل کیږي موږ پر باور بیلو. د کڑکېچ په شیبو کې زموږ خوبونه امیدونه او د غوړه سباوند لپاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري. په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي، مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو. په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لاري خلاصونه شی. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځای څخه د ډي بي ویب پاڼه وګورئ. د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ کړئ. په دویم پړاو د آی اګری تھنې کی ښاګي او بیا د فلګ لاندې د کنیکټ تھنې کی ښاګي او په دریم پړاو کې بیا د اوکی تھنې کی یا پټ کی ښاګي له کنیکټ دوه وروسته تاسو د دې وی پانا فانسي او د خپلې پخې فارونه وګورئ او له هغه ځای تاسو کولای شئ چې د خپلې پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ.
Thank you.
پدې خبری ټولګه کې د افغانانو د وضعیت په اړه د ملګرو ملتونو راپور، د بشری حقوقو شورا د افغانستان د وضعیت په اړه غونډه کوي. موږ د دغه شورا د ځانګړي راپور ورکونکي ریچارډ بانټ سره مرکه کړې. واشنگتن ته د ناتو د منشي راتګ، ولسمشر بایدن د یانس سټولټنبرګ سره کتلی او دواړو لوریو پر دفاعي بودیجې او د اوکراین نه په ملاتړ خبرې کړې دي. او د هیرا منډي سیریال، هند پاکستان د هیرا منډي په اړه سیریال جوړ کړای، دغه سیریال یو لړ خبرګونونه راپارولې دي. السلام علیکم، خراغ لاست. نن سه شنبه د جون 13 نیټه ده. تاسو دا اوس موږ نور خبرونه په ساتلایت او د امریکا غاک په ټولنیزو رسنیو کې هم لیدلای شئ. تاسو کوربه ز احمد شکیبم. د افغانستان د بشری حقوقو په چارو کې د ملګرو ملتونو ځانګړي استازي ریچارډ بانټ په افغانستان کې د خوځو وضعیت ټکان ورکوونکی بللای دی. بانټ د سه شنبه په ورځ د بشری حقوقو د وضعیت په اړه جنیو کې د ملګرو ملتونو د بشری حقوقو شورا ته خپل راپور وړاندې کړی دی. د په افغانستان کې د خوځو شته وضعیت ټکان ورکوونکی وباله او طالبان یې د خوځو او نجونو د حقوقو پر نه مراعاتولو تورن کړل. بانټ په خپل راپور کې لیکلي چې له 2021 کال راهیسې د نجونو پر زده کړو د طالبانو بندیز، جبري ودونه، پر نجونو ظلم او ستم، جنسی تره او جنسی ځورونه زیاتی کړی دي. د ملګرو ملتونو د بشری حقوقو په شورا کې د افغانستان د دایمي استازولۍ سرپرست نصیر احمد اندیشه په دې غونډه کې وویل چې ستونزو ته پکاتو د قربانیانو لپاره د حساب او عدالت تضمینولو ته اړتیا شته. په ورته وخت کې په افغانستان کې د نن یو شمېر نجونې او د خوځو د حقوقو ځینې فعالان د ملګرو ملتونو د بشری حقوقو په شورا کې د افغانستان د بشری حقوقو راپور مهم بولي، خو وايي چې د ستونزو د حل کولو پر عملی لارو چارو باید غور وشي. د افغانستان د بشری حقوقو په چارو کې د ملګرو ملتونو ځانګړي راپور ورکونکي ریچارډ بانټ د خپل نننی راپور لوړاندې کولو مخکې د امریکا غاک سره د یو مرکب تر څکی ویلی و چې طالبان په سیستماتیک توګه د افغانانو او خځو له حقوقو څخه سرغړونه کوي. بانټ وحید فیضی ته ویلي چې دا ډول سرغړونه په افغانستان کې پر راتلونکو نسلونو او د ټولنې په ګڼو برخو پراخې اغیزې کولای شي.
خاغله ریچارډ بنټ، تاسو د افغانستان د وضعیت په اړه خپل تازه راپور د ملګرو ملتونو د بشري حقوقو شورا ته وړاندې کړ. د دې رپورت موندنې څه وی؟
Thank you very much for the
دتل پسیر لمرکیز خموډه رمننه. په دې رپورت کې د افغان جنو او خځو د وضعیت په اړه تمرکز شوی دی. د بشري حقوقو شورا لمات څخه غوښتي و چې په دې اړه رپورت شمتو کړم. ما موندلی چې د جنو او مرمنو له حقوقو څخه د طالبانو لخوا په سیستماتیک توګه سرغړونه زیات شوې دي. دا کار به په نسلونو او د ټولنې په ګڼو برخو اغیز وکړي. د جنو او خځو سره ظلم په یو سیستماتیک عمل بدل شوی. ما پنځو برخو ته کتنه کړې ده: حقوقونه، تعلیم، کار، روغتیا، ګرځې او عدالت لاسرسی. همداشان له حقوقو په لومه هم د نړیوالو قوانینو څخه چې طالبان ورڅخه سرغړونه کوي هم کتنه کړی ده. په دې راپور کې د راتلون کې پړه هم باز شوی او داش طالبان باید څوکري او نړیواله ټولنه څنګه کولای شي دا وضعیت قابو کړي او د افغان جنو او خځو سم لاټر وکړي. په اړه یې ځنې وړاندیزونه هم شته.
په تیر څو باندې دوه کله کې تاسو ګرشمیر راپور نه خبره کړی دی، خو په دې رپورت کې تر ټولو دی مسله کومه ووا؟
فکر کوم دا رپورت ډیر تحلیلي دی. دا رپورت د بشری حقوقو په مشخصه توګه د نجونو او مېرمنو په اړه د خبرو شوی رپورتونو او روسي حقایقو ته په کتو جوړ شوی دی. لکه څنګه چې ما وویل، وضعیت لا پسې خراب شوی دی. په دې روسي میاشتو کې زیات شمیر فرمانونه او حکمونه صادر شوی دي. فکر کوم په دې رپورت کې پر نجونو او خځو باندې له نسلي پلوه اغیزې تحلیل شوی دي. کله چې د تقاطع خبره کوم، زما مطلب دا دی چې هر سرغړونه یو په بل باندې رامنځته کیږي. د طالبانو هر فرمان یو لبل سره تقاطع لري.
ستاسو په ګډون ملګرو ملتونو او ګڼو نورو سازمانونو یوازې رپورټونه او اعلامیې خپرې کړې دي. افغان مېرمنې او نجونې عملی اقدام غواړي. د طالبانو په وړاندې څه شی د عملی اقدام په توګه کاریدلی شي؟
د مخزنې عملی اقدامات شته. د بیلګې په توګه د جرمونو نړیواله محکمه د افغانستان په اړه څېړنې کوي. همداشان پوهیږم چې د ښځو او نجونو په اړه هم څېړنې کوي. د جنسیت پر بنسټ تبعیض او د بشري حقونو پر وړاندې جرمونه چې کیدای شي ترسره شوي وي په اړه رپورټ ما کتلی دی. زه د جرمونو له نړیوالې محکمې غواړم چې خپل کار ته دوام ورکړي او څېړنې پای ته ورسوي. دویم د خزو او جنو پر وړاندې د تعبیز لمنځوړلو کنوانسیون پر اساس د دې امکان شته چې کوم بل هوا د افغانستان مسأله د عدالت نړیواله محکمې ته وړاندې کړي. یوې متفاوتې محکمې ته دا به د هیوادونو پورې اړه ولري چې دا یو احتمال دی. د نړیوال قضاوت حق او ملي پوښتنو په اړه اقدامات هم شته. او دریم دا چې د جنسیتي اپارتاید مسله هم راپورته کوم چې تر اوسه جرم ګڼل شوی نه دی. که دا د بشریت پر وړاندې جنایت کې شامل کړای شي چې په اړه هم دا اوس په نیویارک په ملګرو ملتونو کې بس روان دی، نو دا ټول عملي اقدامات دي.
خپل بنټ تاسو د نړیوال عدالت د محکمې او د جرمونو د نړیوال محکمې یادونه وکړه. بشري حقوقو خو جدي مسایل دي او راتلو صدغه محکمو په اړه پریکړه نه ده کړې. په دې اړه تاسو نظر څه دی؟
تاسو په دې چې نړیوال عدالت زیات وخت نیسي، زه له هغوی غواړم چې په دې اړه ژر اقدام وکړي او د افغانستان وضعیت بشري حقونه ښځو او نجونو ته لومړیتوب ورکړي. زه ورڅخه غوښتنه کوم چې په دې برخه کې نړیواله ټولنه زیات کار وکړي، په ځانګړې توګه د بشري حقونو د شورا غړي، د امنیت شورا او ملګري ملتونه د افغان ښځو او نجونو د ملاتړ لپاره باید زیات کار وکړي.
ولې نړۍ د افغانستان د وضعیت په اړه بې تفاوته ده؟ درې کاله وشل چې د افغانستان د وضعیت په اړه کوم بدلون نه لیدل کیږي.
I would say that it's
په جنومو واردو کې به تفاوت شته، خدا په بشپړ توګه نه ده. ځنې غونډې تر سره کیږي، د بیلګې په توګه پروانه اونۍ کې د بشري حقوقو په شورا کې غونډه کیږي، د امنیت په شورا کې په دې اړه غونډه کیږي. لا هم افغانستان په نړیواله اجنډا کې شامل دی، خو په اړه زیات په خبرونو کې څه نه ویل کیږي. زه غواړم تاسو ته یادونه وکړم، زه له امریکا څخه مننه کوم چې د افغانستان پر مسایلو خبرونه خبروي. زیات شمیر خبری آژانسونه په کافی اندازه د افغانستان په اړه خبرونه نه خبروي. هغوی نور لوی مسایلو ته پوشش ورکوي، لوی جګړو ته پوشش ورکوي. تاسو پوهیږئ چې زه څه وایم. فکر کوم دا ډیره مهمه ده چې د نړۍ په کچه خلک باید د افغانستان د وضعیت په اړه زیات معلومات ترلاسه کړي او وی ګوري.
تاسو پوهیږئ چې د دوهې راتلونکي غونډه را روانه ده او طالبان ویل چې په دې غونډه کې ګډون کوي. آیا ملګرو ملتونو د طالبانو شرطونه منلي دي؟ په دې اړه تاسو معلومات څه دي؟
زه په دې اړه نظر نشم ورکولای، ځکه زه پکې دخیل نه یم. دا کار د ملګرو ملتونو د نورو چارواکو له خوا ترسره کیږي. زه د هغو مسایلو په اړه تبصره کولای شم چې په اړه معلومات عام دي. زه ویلای شم دا ډیر مهم بهیر دی. دا درېمه غونډه ده او کیدای شي نورې غونډې هم جوړ شي. که طالبان پکې ګډون وکړي، فکر کوم دا به ډیره مهمه وي چې د ښځو او نجونو د مسایلو په ګډون د بشري حقوقو په اړه بحث وشي. او ما په وار وار ویلي چې مدني ټولنه ښځې مهمه ونډه لري. د خپل راتلونکي په اړه بحثونو کې باید شامل کړای شي. اړینه ده چې هغه غونډې چې د افغانانو پر ژوند اغیز لري پکې ګډون وکړي.
بیرته ګرځو افغانستان ته. افغانستان ته ستانه شوي یو شمیر کډوال وایي چې اختر یې په بېوزلۍ او بېکورۍ کې تیر کړی دی. د ملګرو ملتونو د بشري مرستو د همغږۍ دفتر اوچا له ګاونډیو هیوادونو څخه افغانستان ته د ستنیدونکو افغان کډوالو د وضعیت په اړه په یو تازه راپور کې لیکلي چې د 2024 کال د جنوري څخه د اپریل تر میاشتې له ایران او پاکستان څخه نږدې 440,000 افغان کډوال خپل وطن ته ستانه شوي. یو شمیر کډوالو چې په ننګرهار کې اړولي ویلي چې دوی د ژوند او روزګار لپاره کافي امکانات نه لري. تیرونه د طالبانو د حکومت چارواکو ویلي و چې د ایران او پاکستان څخه افغانستان ته د افغان کډوالو د ستنېدلو لړۍ پرته له کوم خنډ او ځنډ څخه دوام لري او هر ورځ د دغو دوو هیوادونو څخه تر 2000 پورې افغان کډوال هیواد ته ستانه کیږي.
ویدم ما خاروزار شدم، دمیدم، نه کالا، نه میوه، نه دانه، نه نون سیری، نه خوردن، نه کار، بد نه بد دکتر. این خودو دیدی که در زیر کانگلم تکتیک هستم، از که همین بکم ببر نشان بوده بچیم، فهمیدی؟ این ما در بدر خودو دم کالا همه میبینی.
ایدی ما ای تو تیر میشه که مثلی که یک انسان در زندان ایده تیر میکنه. بسیار مفلس هستیم، از خدا شکرگزار هستیم به جان جوری خود. خب بعضی وقتا از جان جوری خود پشیمان میشیم. چی کنیم بگم، این بازم این سال در ای اید ای تو مفلس شدیم که بیخی به حد مفلس شدیم بیادر. این همین ماجرت هست که ماجر شدیم. از وقتی که در افغانستان ماجر شدیم ای تو شدیم که مثل که یک از آواره به بهتر آواره شدیم. ای سرگردانی از پرایشانی رای خدا گم کردیم بیادر.
اوس هم راځو د پروګرام بحث. د طالبانو رهبر په خپل اختریس پیغام کې ویلي چې ک طالبان غواړي د لواک لری کړي نو لاسونه دې سره یو کړي او مخکې دي شي. مولوی هیبت الله ویلي په ازل کې دوه خوخي خو په اختلافاتو خو بده کیږي. د طالبانو رهبر چا ټاکلای او څوک د لریکولو صلاحیت لري. په دې اړه مو د بحث لپاره د ولس چیرګي پخوانی مرستيال خالد پختون را بلل ده. پختون صاحب سلامونه، اختر مبارک. مخکې لدې چې د طالبانو د مشر د ازل کولو په اړه بحث وکړو، غواړم دا وپوښتم چې په طالبانو کې څه ډول اختلافات شته چې امیر یې 63 کوي؟
اول تاسو ته ستاسو محترم اوریدونکو ته سلامونه. او په لیری واټن کې د خپل وطنداران ته د تیر یا د برحاله لوی اختر مبارکي. بډې کې چک نسته چې د تیرو درو کالو څخه په متواتر ډول د اختلافاتو راپور نور کول کیږي، او وختن په وختن ځینې داسې واقعات موږ غوړو ته رسیږي چې هغه طالبان تر خپل مابین او تر خپل زادروبینی مسائل مابین کې پټوي او هغه د باندې نه راباسي. موږ عملا وینو چې درې کاله په تیرېدو سره ظاهرا 30 میلیونه انسانانو باندې یو عکس حکومت داری کوي، یعنی په حقیقت کې د ملای بتولا د هویت د تصدیق لپاره موږ یو وخت عکس لرو په سوشل میډیا کې تا وبلا کیږي، او همدا عکس پر موږ باندې حکومت کوي، او بعضن د تعذیرات خبرې کوي، بعضن د معذورتیا خبرې کوي، او بعضن هم د مهربانۍ خبرې کوي. چیرې ورځ دا په ډاګه سوله د اختر اختریس پیغام کې چې خپل ملای بتولا د قوله او د دوی د طالبانو د پلویانو چې په تیرو دوه درو کالو کې په متواتر ډول په دې تاکید کاوه چې د طالبانو مابین کې هیڅ نوع اختلاف نشته، بلکې تیر ورځ د دوی خپل امیرالمؤمنین دا ثابت کړه چې یا دا اختلاف موجود دی، او د دې اختلاف تر دې حد تللی دی چې عیني په دې نامه د دې اتفاق باندې دومره ټینګار کوي چې په یو ورځ ماته متفق سي او ما معزول کړی.
نه اوس اختلاف په چی شي دی؟ اختلاف په چی شي دی؟ اختلاف په چی شي باندې دی؟
ما تاسو ته وایم دلته درې مسایل دي، درې ډلې دي، درې ګروپ د طالبانو دي چې هر یو ګروپ یې جلا جلا تعهدات لري. مثلا اولین ګروپ د کویټې په خوانی شورا ده چې هغه د ملای بتولا تر مشرتابه لاندې د افغانستان د ټول افغانستان د حکومتداري او د خپل امر د تطبیق لپاره کار کوي، او د دې سره د دې لپاره هر ډول خشونت سم کار کوي. دوهمه ډله په دوی کې د پکتیا ډله ده یا د وزیرستان ډله ده، د حقانی شبکې لاندې چې هغه د کابل په چارو کې نسبتا تر هر بلې ډلې ډیر عملیات کړی دي. په تیرو شلو کالو کې ډیر بې ګناه کسان وژلي دي، ډیرې ستونزې جوړې کړي دي. درېمه ډله د قطر ټیم دی چې هغه د دنیاوالو سره په تعاملاتو کې و، د امتیازات یې سره
اوس بهتره زو وخت کم ده. هیله کوم لاند ځوابونه لطفا راتراکې چې یو څو پوښتنې دي هغه سره مطرح کو. مولوی هیبت الله چا ټاکل اول؟ څنګه ټاکل شو او دغه په ټاکلو کې د عام ولس ونډه څه و؟
بدې کې چک نسته. دا خبره سوال ډېر ښه سوال دی چې په یو مملکت کې یو رئیس جمهور یا یو امیر د خلکو په غوښتنه د خلکو په رایو راځي. متاسفانه چې په موجوده شرایطو کې د یو زور پر نتیجه کې موږ په 15 د اگست عملا ولیدل چې د بینالمللي توافقاتو خلاف د یو دیشمې د اگست پر ځای چې کوم حکومت به جوړ شوی وي، هم شمول په جوړ شوی وي، د په وښه لک زور راغی، افغانستان یې په زور ونیوي او ځان یې په نامه باندې امیر المؤمنین اعلان کړي. دا چې امیر المؤمنین څوک ویني هم نه، پس هم د خپل غیر مشروع
نه ده. خو مخکې د دین چې افغانستان حکومت سقوط کړي د طالبانو مشر او د طالبانو امیر المؤمنین او کابل تشراغ مستقیم هغه دند ونه
په شکه دغه د طالبانو موجودیت خپل بزاج خپل مشروعیت نه درلودي.
نوکه پښتنه بیرته دا شي د طالبانو امیر دنه په افغانستان کې نه دی ټاکل شوی ظاهرا.
ابدا نه په لسم د اگست ټاکل شوی دی، او نشل کال یا درې څلور کال د اختر محمد منصور د مرګ بعد چې دی په کوم معاملې کې ټاکل شوی دی، او بیا په 2019 کال کې د مرګ په کوچلا کې ثابت شو چې دی په انتحار کې منځه ولاړی. دا ټول سوالونه دي چې د عدم مشروعیت دلالت کوي د دې پر موجودیت باندې. متاسفانه او طالبانو دې مسکله ته اثر اهمیت ورکړي.
اوس را شو بیرته د طالبانو د امیر خبرو څرګندونه ته د طالبانو امیر څوک استکاول شي، او طالبان د خپل امیر د ازل کول لپاره څه میکانیزم لري؟
هیڅ نو میکانیزم وجود نلري، نه قانون اساسي وجود لري، نه د دوی تر ما بین کوم ذات البینی توافق یا تعهد وجود لري چې په د عدم رضایت په وخت کې دوی څنګه کولای شي چې خپل امیرین ته جزا ورکړي یا تعذرات ورکړي او یو هغه ګوښه کړي. پس وچ کلک زور دی، خشونت دی، دیکتاتوري ده. در هغه وخت باندې حکومت کوي چې د زور خرچيږي. هر وخت چې پر د باندې په داخل کې د طالبانو د خوا څخه فشار راغی، نظامی او سیاسي، او دوی په دې مجبور کی چې دوی باید د دې مقام څخه استعفا وکړي او یا د منځ ولاړ شي، هغه به د اخر ورځې بغیر دغه ممکن نه ده.
نو په اوسنی عصر کې چې ولسونه خپل حکومتونه او استادې په خپل خوخه ټاکي، ولې طالبان یو کس ته دومره واک او اختیار ورکړي چې بیا د لری کولو وسم نه لري او د فرمانونو نه منل د امیر د جینو په باور یو ناروا عمل ګڼل کیږي؟
تاسو ویني چې په چیرې درو کالو کې یو کې دا زیات شمیر طالبانو رهبران په کابل کې یا د کابینې په ساته ده، خو وی په متواتر ډول پر دې تاکید کوي چې نجونې په اسلام کې ممانعت نه لري د شوزو تعلیم، د شوزو کار په یو خاص ساحه کې د حجاب کولای شي کار وکړي، او یو کې دا زیات شمیر له کوکو کې بشر مواجه مخدر عمومي امنیت ته جهان په ساته دا ټول هغه څه دي چې نیم طالبان یې تاییدوي، خو د کندهار طرف یا کندار طرف اغراتوی پس هم دا ټول هغه څه دي چې د دوی د اختلافاتو موجب کیږي.
صحیح،
دغه خبره کې توافق نه لري.
ډیر زیاته مننه کوم جناب پښتون صاحب چې په دې خبرونه کې مو برخه واخسته او خپل شننه مو سره شریک کړه.
شکر.
د ناتو مشر امریکا ته راغلی او په ګڼو مسایلو یې ولسمشر بایدن سره خبرې کړې دي. لې یو لنډې د می ورسته په دې اړه دی یو مهم راپور لیدل مهراوي. بیا مخراغ لاست د امریکا ولسمشر د دوشنبه په ورځ د ناتو د سرمنشي کوربه وو. دغه دوه مشانو مجلس په واشنگتن کې د ناتو او امریکا د سرمشري زنه یو میاشت وړاندې تر سره کیږي. بایدن او یانس سټولټنبرګ پر دفاعي بودیجه او د اوکراین په ملاتړ کولو غږیدل دي. لسپینې مانی څخه د امریکا د خبريالې انیتا پاول د ریپورت پښتو ژباړې ته تاسو پام راګرځوم.
ناتو د خپل پینځاویایي میکالیزي په پوره کې دوسر په خپل بریا او بسنه نه کوي. د ناتو سرمنشي د دوشنبه پر ورځ په جولای میاشت کې دغه سازمان د سرمشریزي په پلانونو د بحث لپاره واشنگتن ته رسیدلې. د ناتو پر اټلونکو سرمشریزه کې به له اوکراین سره د روسیې پر وړاندې دغه هیواد د جګړې څخه د ملاتړ پر لارو چارو بحث وشي. د امریکا ولسمشر د ناتو ائتلاف وستای او ویل چې د ناتو غړي د ریکارډ په کچه دغه سازمان سره د خپل دفاع لپاره د خپل عواید لکتر لګه 2% بودیجه لګول شمنه پوره کوي.
ناتو 15 کال په خوا تاسیس شو. زماله نظر هغه مهال چې مونږ یو ځای ودرېدلو او د یړغل د مخنیوي لپاره چې کوم درس مزده کړی هغه کې پایلې درلودې، او مونږ ستاسو تر مشرۍ لاندې ناتو زیاته متحده او د پخوا په پرتله لوی او لا پسې پیاوړې کړې ده.
لدی وړاندې د دوشنبه په ورځ د ناتو سرمنشي وویل چې د ناتو غړیو هیوادونو اوکراین څخه په بیمخینه توګه ملاتړ کړی دی. سټولټنبرګ پر اټلونکو کې له اوکراین څخه د ناتو د غړیو هیوادونو کلنې ملاتړ 15 میلیارد ډالر اټکل کړی دی.
اته سمیت
د ناتو پر اټلونکو سرمشري ځکه د ناتو له نور مشرانو څخه تمه لرم چې د اوکراینی ځواکونو د روزنې او مرستو د چارو د همغږي او مسؤلیت مشري ناتو ته په سپارلو باندې هوکړه وکړي. همدال عامل دی چې ما هر کال دغه کار لپاره د تازه اوږدمهاله مالی ژمنو غوښتنه کړي. څومره چې زموږ اوږدمهاله ملاتړ باوري وي، په هماغه اندازه به ماسکو ژر پوشي چې مونږ ژر له دغه چارې د باندې نه وځو او همدومره ژر به جګړه پای ته ورسوو. دا ښایي یو تناقض معلوم شي، خو سولې ته د رسیدلو لار اوکراین ته نورې وسلې ورکول دي.
د شانن کو په باور دا بحثونه د ناتو د روانې سرمشریزي لپاره د بحث موضوعات برابروي.
مهم موضوعات دي چې ناتو اوکراین ته د تیرو څو اونیو د ملاتړ په اړه څه وایي، پر اټلونکو کې د ناتو او اوکراین اړیکې به څه ډول وي. له اوکراین سره د روزنې او همغږۍ د مشرۍ مسؤلیت له امریکا څخه ناتو ته لیږدول کیږي. د کار دا مهال تر سره کیدونکی ستر مسؤلیت دی.
تیرونه د اوکراین ولسمشر د امریکا او اوکراین ترمنس لسکلن امنیتی تړون وستایلو. نو موري وویل چې یا تړون د ناتو سره د اوکراین تړاو چې اوکراین یې د بل هر شي په پرتله زیات غواړي تلاره واروي.
د ناتو موضوع د هوکړه لیک په متن کې ځای پر ځای شوی ده. دغه متن وایي چې امریکا پر راتلونکي کې په ناتو کې د اوکراین لغړیتوب څخه ملاتړ کوي او پر دې پوهیږي چې زموږ امنیتي تړون په ناتو کې د غړیتوب لپاره د یو پول رول لري.
شانون کې وایي ښایي دغه پول وګدوي، خو په ورته وخت کې نور هیوادونه هم د اوکراین سره دوه اړخیزې ژمنې کوي.
د دوی ځینې غړي اساسا د دوه اړخیزې دفاع ژمنې کوي، نور یې په اوږد مهال کې د پوځي ملاتړ ژمنې کوي. له دې امله اوکراینیان په دغو مرستو حساب کولی شي.
د شانونکو په اند ناټو په دې اړه چې د اوکراین جګړه به څرنګه پای ته ورسیږي هم فکر کوي. د پلان سره سم د جاپان، استرالیا، جنوبی کوریا او نیوزیلند مشران به د جولای پر 9مه د ناتو سرمشریزه کې ګډون وکړي. په زیاتیدونکو توګه داسې پوهاوی موجود دی چې له شمالي اټلانټیک څخه ورهغه خوا هم ننګونی موجود دی. احمد الله چوال، امریکا غږ، واشنگتن.
په نورو لنډو خبرونو کې، د هغو لسو کډوالو جنازې د ایتالیا لامپادوسا ته لیږدول شوې چې د کډوالو ژغورونکو ادارو په سمندر کې موندل دي. د جرمني یوې ژغورونکې ادارې ویلي چې دوی په یوې کښتۍ کې د 150 کډوالو د ژغورلو لپاره تللي وو چې لس مړي وموندل. پاتې کسان ژغورل شوي او د ایتالیا ساحلي ګاردانو ته سپارل شوي دي. د امریکا د استازو مجلس د بهرنیو اړیکو د کمیټې مشر مایکل مکال د سه شنبې په ورځ په هند کې ویلي چې ولسمشر جو بایدن به د تبتیانو د حقونو لایحه چې 13 دواړو ګوندونو تصویب کړې ده توشیح کړي. مکال د کانګرس د استازو د پلاوي په مشرۍ هند ته تللی ده او په دې پلاوي کې د استازو جرګې پخوانۍ دیموکرات مشره نانسي پلوسي هم شامله ده او ټاکل شوې چې دوی د تبتیانو د رهبر دالای لاما سره هم وګوري. دالای لاما د هند په شمالي ښار درمسالا کې په جلاوطنۍ کې ژوند کوي. دغه مجلس واشنگتن ته د دالای لاما د سفر نه مخکې ترسره کیږي. دالای لاما د درمنن لپاره امریکا ته راځي، خو دا څرګنده نه ده چې سیاسي لیدنې کتنې به ولري یا نه. ټاکل شوی چې نن سه شمې د روسیې ولسمشر ولادیمیر پوتین په یو رسمي دوه ورځنی سفر شمالي کوریا ته ورسیږي. نړیواله ټولنه د دغو دوه هیوادونو د فوجي همکاریو په اړه اندېښنه لري. دا به په تیرو 24 کلونو کې شمالي کوریا ته د پوتین لومړنی سفر وي. په دې سفر کې به پوتین د شمالي کوریا د رهبر کیم جونګ اون سره وګوري. دا سه اندېښنه شته چې ښایي د وی هوک لمخې شمالي کوریا د اوکراین د جګړې لپاره روسیې ته مهمات ورکړي او په مقابل کې به روسیا د شمالي کوریا سره اقتصادي او د ټکنالوژۍ په برخه کې مرسته وکړي. په ترکیه کې اسرائیل ته د آذربایجان د تیلو د لیک پر ضد لاریونونه مخ په زیاتېدو دي. د آذربایجان تیل د ترکیې د بندر څخه تیریږي. د یادونې وړ ده چې د ترکیې ولسمشر رجب طیب اردوغان په دې وروستیو کې د غزې په ترانګ کې د بریدونو له امله د اسرائیلو په وړاندې په سوداګرۍ بندیز اعلان کړی دی. پام وکړئ، د استنبول نه د دوریان جونز د ریپورت پښتو ژباړې ته.
مظاهرچانو د ترکیې د سیحان د بندر للارې اسرائیلو ته د آذربایجان د تیلو د لیږد مخه نیولې ده. آذربایجان چې د اسرائیلو یو نږدې متحد هیواد دی، د اسرائیلو د تیلو د اړتیاو 40% پوره کوي، خو په دې سوداګرۍ د حماس په ضد د اسرائیلو جګړې هیڅ اغیز نه دی کړی.
د آذربایجان او اسرائیلو ترمنځ سوداګري په عادي توګه دوام لري. یو کال دمخه چې کله آذربایجان په اسرائیلو کې سفارت پرانست، تر هغې وروسته سوداګري اړیکې پراخې شوې، خو بیا هم د سوداګرۍ زیاتره برخه د آذربایجان نه د ترکیې له لارې اسرائیلو ته د تیلو لیک دی، او همدغه ډول د اسرائیلو نه آذربایجان ته د وسلو تجارت دی چې آذربایجان وایي ډیره اړتیا ورته لري.
د ترکیه او اسرائیلو د تجارت په ضد مظاهرو په سیاسي توګه ولسمشر رجب طیب اردوغان ته تاوان رسولی دی. د هغه سیاسي ګوند د مارچ په میاشت کې په سیمه ییزو ټاکنو کې د پام وړ څوکۍ وبایللې. سیاسي شنونکي وایي چې د ترکیه اقتصادي بحران او د اسرائیلو سره تجارت هغه لاملونه وو چې رای ورکوونکو د هغه په خلاف رای ورکړه.
اقتصادي بحران نه وای نو باید د ترکیه ولس به هم د اسرائیلو سره د سوداګرۍ په اړه دومره اندېښمن نه و، خو اقتصادي بحران په ترکیه کې د ډیرو خلکو د سترګونه پردې لري کړي او شایان هم هغه ډول ولیدل چې څنګه په حقیقت کې وو.
پسیمایز ټاکنو کې د خپل ماته روستا اردوغان په اسرایلو سوداګریز بندیزونه ولګول او پر لپسې ویل چې ترکیه د اسرایلو سره مخالفت کوي. خوردوان د آذربایجان ولسمشر الهام الیف سره نږدې اړیکې لري او د آذربایجان د انرژي دولتي شرکت په ترکیه کې تر ټولو لوی نړیوال پنګه اچونکي دي.
د آذربایجان او اسرایلو اړیکې پیاوړې شوې دي. دا په ځینو برخو کې د ایران په ضد هم دي او زما فکر آذریان به هم په غزه کې د اسرایلیز مکنه ځواکونو په بریدونو ناخوښ وي. خودی به اردوغان دې ته وهڅوي چې دا کار ونه کړي.
شرون کې خبرداري ورکوي چې د ترکیه د مشر لپاره به دا مظاهره په لویا سیاسي بیا تمام شي. دا و د ډورین جانز د رپورت پښتو ژباړه نظراني یوسف سي امریکا غږ.
په نتفلیکس کې یو هندي ډراما چې د پاکستان د لاهور خار د هیرا منډي د تاریخي سیمه په اړه جوړ شوې ده ډېر کتونکو راجلب کړی دی او ډېر مشهور شوې ده. د پاکستان د لاهور خار اوسیدونکو د دې سیریال په اړه بیل بیل نظرونه لري. پام وکړئ د سارا زمان د ریپورت پښتو ژباړه ده.
د لاهور په پخواني کوڅو کې د مغلو د دور شاهي کورن لا اوسومشته دي. دلته د هیرا منډي په نوم د کوڅه هم ده چې یو وخت د هنر او نصا مرکز وو. اوس لاهور د سیمه د نتفلیکس د هیرا منډي سیریل لقبلا د باسنو مرکز شوې ده. د مشهور هندي فلم جوړونکي سنجي لیلا بنسالی د اتو برخو د افسانوي ډرامه سیریل هیرا منډي د هند د خپلواکۍ په غورځنګ کې د درباریانو پر رول تمرکز کوي. دا سیریل چې د مې په لومړۍ نیټه خبره شو د خبرېدو یو مشروسته اوس په نتفلیکس د انګلیسي او غیر انګلیسي لسو غره لیدل شو ډرامو په سر کې راځي.
ویډیو جوړونکي هر ورځ د دې کوڅو د ویډیو غانو جوړولو لپاره راځي. خدا کوڅه هغه شای نه دی چې په دې ډرامې کې خودل شي.
په دې کوڅو کې به یو وخت د مازیګر نروسته د نارینه او د ساتيري لپاره د میرمنو سندري او نسا غونه اوریدل کېدل. اوس تلته یوازې د موټر سایکلونو او رکشو شور دی.
کاروبار دلته ډیر کم شوی. اوس ډیر سندرغاړي نشته. په دې ورځو کې ډیر رسنیونه ډیر خلک راځي خو مونږ ورسره خبرې نه کوو. دا هڅه واه ځای کول دي.
د 1998 په لسیزه کې محافظه کار پوزي ډاکټر ضیاء الحق د واکمنۍ په مهال د هیرا منډي د ختمولو لپاره فشار پیل شو. شګفته بیگم چې دلته اوسېږي د 1200 کلو واچ سندري ویلي پیل کړل.
مونگ بس هر تمرین کوو. د شپې به محفل کې ده. اول ته به مو سندری ویلې. د ضیاء الحق د واکمنۍ پر مهال دا ټول بند شول. هغه ویل چې دا د منلو وړ نه ده او محفلونه یې ټول بند کړل.
د شګفته بیگم زوی ابرار حسین د خپل کور په بام یو مشهور رستورانت چلوي. هغه د سیمې د تاریخ ساتلو لپاره د ویډیوګانو په ایوي لړۍ کار کوي.
کله چې دیسې مه ودا کوله نو خلکو به دلته لراتک څخه ډډه کوله. په دې کار به هغوی ته ځان سپک ښکارېدو. خو د سنجي لیلا بنسالی څخه مننه چې اوس خلک دې ځای ته ټولنیزو رسنیو ته د ویډیوګانو د جوړولو لپاره راځي. پخوا به هیڅوک نه راتلل.
د شپې ډوډۍ لپاره دلته خلک رستورانو ته راځي. خو هغه خلک چې په دې تم راځي چې هیرا منډي به هغه شان وي لکه څنګه چې د لیلا بنسالی په سیریل کې خول شوی نو داس نه ده. هیرا منډي اوس یوازې یو افسانه ده. دا و د سارا زمان د رپورت پښتو ژباړه نظرانی یوسف سي امریکا غږ.
او په پای کې د 2024 کال نړیوال شلوریز جام په سیالیو کې د افغانستان د کرکټ ملي لوبډلې د دوشنبه په ورځ خپل څلورم لوبه ویسټ انډیز ته د یو څلورو منډو په توپیر وبایلله. د ویسټ انډیز لوبډلې په دې سیالی کې افغانستان ته د لوبې د ګټلو لپاره د 219 منډو هدف ورکړی او چې پوره یې نه کړ. او د افغانستان ټول لوبغاړي په 14.2 ورونو کې د 114 منډو له کولو وروسته وڅوزیدل. په چا د افغانستان د لوبډلې کپتان راشد خان وګټله. خو د توپ وهنې لومړی نوبت یې ویسټ انډیز ته ورکړ. د لوبي پای کې د افغانستان د لوبډلې کپتان راشد خان وویل چې د دې لوبي بایلل به د لوبډلې په مورال ناوړه غیزه ونه کړي ځکه چې وارد مخې داتو غوړ لوبډلو مرحله ته لار مونډلې ده.
د توګه زمون خبري خبرونه هم پای ته رسیدي. تاسو له ملتي څخه ډیره زیاته مننه کوم. نیم ساعت وروسته په رادیو کې زمونږ رادیو خبرونه خبريږي چې د ریچارډ بنټ په راپور باندې خبري کوو. که غواړئ چې د نن ورځې د خبرونو ویډیوګانې وګورئ په سوشيبو کې د نن ورځې د خبري مطالبو ویډیوګانې په یوټیوب او د امریکا غاک په ټولنیزو رسنیو کې خبريږي. او که د خبرونو متن لولای د امریکا غاک پښتو ویب پاڼې ته ورتلای شي پته ده voa.pashto.com. او اوس هم د ری برخي همکاران د دریخ پرونه د وړاندې کول لپاره سټوډیو ته راغلي دي. زبا سټوډیو او ته وسپرم او لتا سونه به اجازه وغوړم تر بلې خبرونه پورې د خپل پاڼه.